नमस्ते, स्वागत छ हिमाली स्वरहरूमा। न्युयोर्क सहरबाट तयार हुने नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू। इन्टरनेटको ठेगाना www.nepalireadio.com अथवा www.nepalireadio.org मार्फत सजिलै सुन्न सकिन्छ। हिमाली स्वरहरू मार्फत हामी विविध अनलाइन रेडियो कार्यक्रमहरू तयार पार्छौँ र विश्व समुदायमा हुनुभएका सम्पूर्ण नेपालीहरूलाई सुनाउँछौँ। हिमाली स्वरहरू रेडियो पत्रिकाको यो 156 श्रृङ्खला हो। यो कार्यक्रम हामीले नेपाली पात्रोअनुसार विक्रम सम्बत 2068 साल असार महिनाको 9 गते बिहिबार अर्थात् जुन 23 2011 का दिन तयार पारेका हौँ। कार्यक्रम प्रस्तुत गर्दैछु म सहदेव। आजको श्रृङ्खलामा हामी गत साता न्युयोर्कमा आयोजना भएका विभिन्न 3 कार्यक्रमका अडियो सामग्रीहरू प्रस्तुत गर्नेछौँ। त्यसै गरी कार्यक्रममा अबदेखि हामीले महिनामा एकपटक भुटानी नेपालीहरूको भावना विचारलाई समेट्ने गरेर महिनाको एकपटक कार्यक्रम भाव साङ्ग्रेला प्रस्तुत गर्दैछौँ। भाव साङ्ग्रेला सुख सपना र बाध्यताले पुनर्वासको क्रममा विभिन्न देशमा पुग्नुभएका नेपाली भाषी भुटानीहरूको कथा व्यथा विचार र उहाँहरूको आवाजलाई समेट्नेछौँ। सृजनाका स्वरहरूमा आज हामी नारायण श्रेष्ठका केही कविताहरू सुन्नेछौँ, उहाँको नयाँ कविता सङ्ग्रह साक्षीबाट, र कार्यक्रमलाई सङ्गीतमय बनाउनेछ केही असारका गीतहरूले। कार्यक्रमको शुभारम्भ गरौँ यो सदाबहार असारे गीत चुन्जाङ डुक्पाको स्वरमा, असारे महिनामा पानी पर रुजाउने।
असारै महिनामा पानी पर रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने, भन्थिन् है मैचानले रुँदै गरेर, नौ डाँडा पारी छ कम्पनी सहर, बिछोडको
बाबा भनेर, बाबा भनेर।
कसरी बुझाउने भन्थिन् है मैचाले रुँदै परर नौ डाँडा पारी छ कम्पनी सहर बिछोडको
सेरो फेरोमा आज हामी न्युयोर्कमा गत साता सम्पन्न केही सामुदायिक गतिविधिहरूको अडियो सामग्री प्रस्तुत गर्दैछौँ। सुरुमा जुन 14 दिन रेस्टुरेन्ट अपर्च्युनिटी सेन्टर अफ न्युयोर्कले आयोजना गरेको फेयर फुड पटलक नाम दिइएको रेस्टुरेन्ट कर्मीहरूको आन्दोलनमा विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्दै तयार पारेको यो सामग्री यहाँ सुनाउँदैछौँ। उक्त प्रदर्शनीमा मैले रेस्टुरेन्ट अपर्च्युनिटी सेन्टर अफ न्युयोर्कका शैलेश श्रेष्ठ र रेखासँग कुराकानी गरेको छु। सुरुमा शैलेश श्रेष्ठ,
यो अहिले जुन किसिमको यहाँ प्रदर्शनी भइरहेको छ, यो प्रदर्शनीको बारेमा बताइदिनुहोस् न, यो के भइरहेको छ यहाँ
अहिले? चाहिँ यो रेस्टुरेन्ट वर्कर्सहरूको राइटको बारेमा हामी लडाइँ लड्छौँ। रेस्टुरेन्ट अपर्च्युनिटी सेन्टर अफ न्युयोर्क, जहाँ म चाहिँ संस्थापक र अहिले बोर्डमा छु। अहिले रिसेन्टली तपाईँले डेल पोस्टो देखिरहनु भएको छ। डेल पोस्टो लगायतका उहाँहरूको 7 यहाँका सो कल्ड ठुला रेस्टुरेन्टहरू छन्, हाई स्केल रेस्टुरेन्टहरू छन्, तर उहाँहरूले आफ्नो कर्मचारीलाई नितान्त दुर्व्यवहार गर्नुभएको, चिप्सहरू स्टोलेन भएको, ओभरटाइम टाइममा पे नगरेको, ल्याटिनो र अरू खालको मानिसहरूको लागि चाहिँ डिस्क्रिमिनेस भएर प्रमोसनहरू नदिएको जस्तो खालको विभिन्न फर्मको डिस्क्रिमिनेसन भएको चाहिँ हामीले पायौँ। त्यसपछि त्यहाँको कर्मचारीहरू, काम गर्नेहरूको सुनवाई र उनीहरूले दिएको प्रमाणको आधारबाट हामीले लिटिगेसन फाइल गरेको छौँ, लसुट फाइल गरेका छौँ, र यो लडाइँ चाहिँ हाम्रो निरन्तर छ। अहिले यो 7-8 अब निरन्तर हामीले लडाइँ लडिरहेका छौँ। र आज पनि यो सारा चाहिँ वर्करहरू, विभिन्न कम्युनिटीको साथीहरू आउनुभएको छ, नेपालको साथीहरू, यसरी 2 दर्जनभन्दा बढी साथीहरू आइदिनु भएको छ, सबै सङ्घ सङ्गठनको साथीहरू। उहाँहरूको सबैको सहयोगले, सद्भावले र उहाँहरूको सोलिडारिटीले हामी चाँडोभन्दा चाँडो यो केस जित्छौँ। रगले योभन्दा पहिले पनि यस्तो थुप्रै मुद्दाहरू जितिसकेको छ, हामीले 9 क्याम्पेन जितिसकेका छौँ। त्यसमा फायरम्यान ग्रुपको सबभन्दा ठुलो $4 million र यस्तै खालका थुप्रै मुद्दाहरू जितेका छौँ। यसपालिको पनि धेरै ठुलो मुद्दा छ र यहाँको कामदारहरूमाथि ज्यादती भएको छ र त्यसको विरुद्धमा हाम्रो लडाइँ हो, क्याम्पेन कन्टिन्यू छ।
थ्याङ्क यू। ओके, टेल अस समथिङ अबाउट व्हाट यु हैव इन योर ह्यान्ड।
This is a flyer to let the public know that Just Food is inclusive of good work conditions.
Okay, and so this is organized by the Restaurant Opportunities of Newark?
Restaurant Opportunity Center of Newark,
New York.
We're a non-profit worker center. We work with workers, restaurant workers all around the city to improve working conditions.
Okay, and tell us specifically about today's demonstration. What is going on here?
Yeah, there's about 30 workers who are suing this restaurant, have a campaign against this restaurant for illegal workplace practices. Their tips are being stolen, they're being discriminated against, and they're trying to let the company know that you can't be a Just Food restaurant if you don't treat your workers well.
And are they listening to you, or are they ignoring you? What's going on?
I mean, I think they can't help but to listen. I mean, there's a lot of community support, there's workers support, there's actions in front of the restaurant, so I think they can't help but to notice that something's not right and they should fix it.
Okay, and tell us something about you, and you are associated with the this group?
The Rock New York. I'm the co-director of the Restaurant Opportunity Center, former restaurant worker myself down in Miami. I've been doing this work now for many years, 7-8 years, and very excited about proving to the world that this stuff can't go on.
Okay, great. And you are Rekha?
Yes.
Okay, thank you so much, Rekha, for speaking
welcome.
With you.
Thank you. Do you have a card?
Food employees are focused on the food chain campaign, organizes the production and distribution facilities with service restaurants just like Del Posto. There's sweatshops in Brooklyn and Queens which engage in wage theft, in discrimination, and abuse. So when we heard from our friends at Rock that Del Posto and their celebrity chef, Mario Batali, was engaging in wage theft, in discrimination, and abuse, it really rang home with us. So I want you to help me a little bit here, because I think we need to shake up Mr. Batali a little bit. So I want you to join me in a chant, okay? Why don't you join me in a victory chant, because we're going to fight this fight until victory, okay?
I want to hear shame, shame, shame. Shame on Mario. 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 Shame, shame, shame. Shame on Mario.
Amigo ho!
Amigo ho!
Rock New York!
Rock New York!
Any other language, any other
language?
Somos el Belén!
Somos el Belén!
Somos la fuerza!
Somos la fuerza!
¿Quiénes somos?
¿Quiénes somos?
Rock New York!
Rock New York!
Loca style!
Loca style!
Loca style!
Loca style!
Silo Batallo!
Silo Batallo!
Hard New York!
Hard New York!
यो थियो रेस्टुरेन्ट अपर्चुनिटी सेन्टर अफ न्युयोर्कले आयोजना गरेको फेयर फुड पटलक नाम दिएको रेस्टुरेन्ट कर्मीहरूको आन्दोलनको वरिपरि गएर तयार पारेको एउटा अडियो सामग्री। त्यसै गरी न्युयोर्कमा पत्रकार बालकृष्ण बस्नेतको साथमा नेपाल अमेरिका पत्रकार सङ्घले एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्यो गत आइतबार। नेपालमा पत्रकारहरूमाथि भइरहेको ज्यादती र नेपाल पत्रकार महासङ्घको भूमिका लगायत विभिन्न विषयमा विभिन्न व्यक्तित्वहरूले छलफल गर्नुभएको थियो उक्त अन्तर्क्रिया कार्यक्रममा। उक्त अन्तर्क्रियामा प्राध्यापक तारा निरौला, सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष वंशलाल तामाङ, नेपाल अन्तर्राष्ट्रिय साहित्य समाजकी महासचिव गीता खत्री, अधिकारकर्मी तथा कलाकार शैलेश श्रेष्ठ, आनन्द विष्ट, युएनडिएफकी अध्यक्ष सीता खरेल, प्राध्यापक गोविन्द कोइराला लगायतले आफ्नो आफ्नो विचारहरू व्यक्त गर्नुभएको थियो। अहिले यहाँ आफ्नो विचार प्रस्तुत गर्दै हुनुहुन्छ बालकृष्ण बस्नेत, तारा निरौला, वंशलाल तामाङ र शैलेश श्रेष्ठ।
ठ्याक्कै निष्कर्ष त निकाल्न चाहिँ मिल्दैन, म भन्दा बौद्धिक मान्छेहरू यहाँ हुनुहुन्छ, व्यक्तित्वहरू म एकदम आदर गर्छु उहाँहरूलाई, तर म चाहिँ भन्छु खोक्रो हुन लागिसक्यो कि। राम्रो मान्छेहरू मैले सबै यहाँ र अरू बाहिरतिर बसेको देखिन्छु, यसको मतलब कोही अरू मान्छेहरू चाहिँ बाँकी नै हुँदैन भन्ने त होइन, तर नेपाललाई जो जो चाहिने हो, जति मात्रामा चाहिने हो, ती सबै मान्छेहरू म नेपालमा बसेर देख्दिनँ। अनि त्यो हिसाबले हामी एकदम पीडामा छौँ, छटपटीमा छौँ, म त दुःख पनि लाग्छ। अनि तर सबै सम्भावनाहरू गएको पनि त होइन नि, जहाँ बसे पनि हामीले पछाडि आफ्नो देशलाई त हेरिराखेको छौँ, तपाईँहरूले हेरिरहनु भएको पनि छ। खालि प्रक्रियाको कुरामा चाहिँ मलाई लाग्छ एउटा तपाईँहरूले आस्था जतासुकै जे जे भए पनि एउटा स्वतन्त्र खालको साझा खालको एउटा नेटवर्क बनाउँदाखेरि राम्रो हुन्छ, जहाँ सबै खालका मान्छेहरू होइन, एउटा अहिले क्राइसिस परे होला, मुलुकलाई क्राइसिस परे होला। मैले किन भनिरहेको छु भने अहिले त पत्रकारिता देखियो, तपाईँहरूले राजनीतिक नेतृत्वलाई नै सबै खालका मान्छेहरूलाई सुझाव दिन सक्नुहुन्छ, ल त हामीले राम्रो भनेको मान्छेहरू तपाईँहरू यहाँ आउनुहुन्छ, तपाईँहरूले एक स्वरले दबाब दिनुहोस् न, कसले सुन्नुहुन्छ, ती हाम्रै दाजुभाइहरू होइन, हामीले नै चुनेको मान्छेहरू होइन, तर त्यसको लागि तपाईँहरूको एउटै भोइस हुनुपर्छ, एकदम ठुलो स्वरले तपाईँहरूले एकताबद्ध भएर भन्न सक्नुभयो भने सुन्छन् नै। र त्यसको लागि किन मैले बढी जोड गरेर भनेको भने राम्रो मान्छे तपाईँहरू यहाँ हुनुहुन्छ कि विदेशबाट, अझ अमेरिकामा त मैले सबै यहाँ देखेँ, अनि त्यसको लागि तपाईँहरूले पहल गरिदिनु हो भने चाहिँ मैले आफ्नो व्यक्तिगत रूपमा मैले गर्ने अपेक्षा चाहिँ त्यो हो क्या, सबै एउटा साझा खालको एउटा फोरमबाट नेपाललाई प्राप्त हुने फिडब्याक त्यो चाहिँ हामीले सुन्न बाध्य हुनुपर्छ। मैले हामीले त मैले पुर्याइदिनु हो
यो 46 सालपछि हामीले देखेको कुरा, नेपालको यो सञ्चारको क्षेत्रमा एउटा उत्साहजनक विकास भएको ठान्छु म। राम्रो नराम्रो कहाँ कहाँ के छ त्यो आफ्नै ठाउँमा छ, तर धेरै विकास भयो र त्यो विकासको क्रममा अलिकति खोजमूलक जर्नलिज्ममा चाहिँ अथवा पत्रकारितामा हाम्रो कमजोरीहरू निकै पनि थिए र चाहिँ त्यो क्षेत्रमा हाम्रो अलिकति लगाव पनि कम भएको अवस्थामा अलिकति यो क्षेत्रलाई अगाडि बढाउने क्रममा उहाँहरू जस्तो लाग्दाखेरि निश्चय पनि एउटा खुसीको कुरा हो। अघि उहाँले निकाल्नुभयो कि चाहिँ म बेला बेलामा यो यो चाहिँ के भन्छ यो कमिटी फर प्रोटेक्सन अफ जर्नलिस्ट भन्ने एउटा जुन एउटा संस्था छ सिपिजे, यो चाहिँ एउटा गैर सरकारी संस्था हो तर अन्तर्राष्ट्रिय रूपमा कहाँ कहाँ चाहिँ कस्तो कस्तो प्रकारको चाहिँ यो जर्नलिज्मको क्षेत्रमा के भइरहेछ र खास गरेर उनीहरूले चाहिँ यो पत्रकारहरूले कस्तो प्रकारको चाहिँ एउटा स्वतन्त्रता को अनुभव गरेका छन् छैनन् अथवा कहाँ आक्रमण भएको छ कि यातना भइरहेछ भन्ने सम्बन्धमा धेरै राम्रो डकुमेन्टेसन गर्छ। म बेला बेलामा त्यहाँ गएर चाहिँ उनीहरूको चाहिँ उनीहरूले विभिन्न देशहरूबाट त्यस्ता भनौँ न वारमा परेर अपहरणमा परेका अथवा सरकारले नै चाहिँ एकदम यातना दिएका यस्ता प्रकारका अलिकति नामो जर्नलिस्टहरूलाई बेला बेलामा ल्याएर उनीहरूले त्यहाँ प्रस्तुत गर्छन्। म भ्याएको बेलामा जाने गर्छु र नेपालका सन्दर्भका कुराहरू पनि म कहिलेकाहीँ उठाउँछु र नेपालमा यस्तो जर्नलिस्टहरूलाई अलिकति केही यस्तो यातना भएको धम्की दिएको काहीँ छापियो भनेदेखि त्यस्ता कुराहरूलाई म चाहिँ इमेलमा राखेर उनीहरूलाई पठाउने पनि गर्छु जसले गर्दा उनीहरूमा पनि एउटा रेकर्ड होस् र इन्फर्मेसन होस् भनेर। त्यो उनीहरू आफै पनि खोजिरहेका हुन्छन् तर म एउटा नेपाली भएको
यसप्रतिको माया चाहिँ अब यसो भन्नाले फेरि देशमा बस्नेले माया छैन भन्नु खोजे होइन तर परदेश बसिसकेपछि अझ अझ बढ्दो माया हुँदो रहेछ, बेसी चासो हुँदो रहेछ, मुलुकमा शान्ति स्थापना भइदिए हुन्थ्यो, मुलुक चाहिँ अत्यन्तै त्यो भने शान्ति कायम भएर एउटा तपाईँको चाहिँ स्थिर सरकारको स्थापना भइदिए हुन्थ्यो भन्ने खालको तपाईँको साह्रो चाहिँ के भन्छ पीडा चाहिँ हुँदो रहेछ हेर्नुहोस्। तर हाम्रो मुलुकको अहिलेसम्मको परिस्थिति चाहिँ के छ भन्दाखेरि एक्काइसौँ शताब्दीको सङ्घारमा अहिले संसार प्रवेश गरिरहेको अवस्थामा अहिलेको इस्युज भनेको चाहिँ कि संसारको इस्युज चाहिँ हामी पोलिटिकल सिस्टमको बारेमा विभेद गर्ने इस्युज बेला होइन क्या। पोलिटिकल सिस्टम अलरेडी तपाईँको चाहिँ एउटा डिसाइडेड भइसकेको छ। डेमोक्रासी र फन्डामेन्टल राइट भन्ने कुरो चाहिँ यो चाहिँ युनिभर्सल भइसकेको छ र यसमाथि अब तपाईँको सारा डिबेट गरिराख्नु पर्ने र यसलाई मान्छेको चाहिँ के भनेदेखि दैनिक उपभोग्य वस्तुसँग तपाईँको तुलना गरेर तपाईँको चाहिँ डेमोक्रेसीमाथि प्रश्नचिन्ह खडा गरेर फन्डामेन्टल ह्युमन राइट्समाथि चाहिँ प्रश्नचिन्ह खडा गरेर अब डिबेट गरेर चाहिँ तँ ठुलो कि म ठुलो कि मेरो पार्टी राम्रो कि अर्को पार्टी राम्रो कि भनेर भन्ने विभेदको अन्त्य भइसकेको अवस्था हो। तर दुर्भाग्यवश मुलुक अहिले पनि त्यो विभेद त्यो विवादमा अझेर बसेको छ। यो वास्तव भने यो चाहिँ असान्दर्भिक हो भन्ने मन लाग्दछ र यो दलदलमा मुलुक जबसम्म फसिरहेको छ नि तबसम्म चाहिँ के भनेदेखि मुलुकले अझै पनि के भन्छन् जनताले शान्ति नपाउने, मुलुकले एउटा स्थायी सरकार नपाउने, एउटा कानुन नपाउने, एउटा कानुन नभएको राज्यको परिकल्पना हामी कसरी गर्न सक्छौँ।
अहिलेको पछिल्लो जटिल समस्या भनेको पछिल्लो ज्यादती भनेको राज्यद्वारा पालित पोषित र सञ्चालित अझ स्पोन्सर भएका व्यक्तिहरूले चौथो अङ्ग भनिने हाम्रो सञ्चारकर्मी माथिको यो जघन्य अपराध वंशलालजीले अघि त्यो भोट गर्नुभयो। राज्य कति निरीह छ, गणतन्त्र भइसकेको त्यो मुलुक हामी रिज्वाइस गरिरहेका छौँ, हामी सेलिब्रेट गरिरहेका छौँ, हर पल हामी गर्वका साथ भन्छौँ 240 वर्ष तानाशाह राज संस्थाको अन्त्य गर्यो हाम्रो जनताले भनेर हामी जनताको गीत गाउँछौँ यत्र तत्र। तर आज राज्यद्वारा सत्तासीनहरूको केही भिजिलान्तेहरू मण्डलेहरू भन्नुपर्छ, हिजो हामीले त्यही प्रवृत्ति गर्दा मण्डले भन्थ्यौँ नि पञ्चायतकालका, यी पनि मण्डले नै हुन् नि। पार्टी विशेषको चाहिँ नेतृत्वको दया मायाले कसैमाथि साङ्घातिक आक्रमण गर्छ, ज्यादती गर्छ भने मण्डले हो नि। त्यो भोलि जुनसुकै पार्टीका पङ्क्तिका पनि हुन सक्छन्। अहिले सरसर्ती हेर्दाखेरि युथ फोर्सका केही मान्छेको निर्देशनमा भएको भनेर रिपोर्ट गरिसक्दा पनि र युथ फोर्सको अध्यक्षले सिङ्गो शक्तिलाई, सिङ्गो नेपाल सरकार गणतान्त्रिक सरकारलाई चेतावनी दिनु भनेको एउटा व्यक्ति विशेषको त्यो अहम कहाँ रहेछ त? हाम्रो गणतन्त्र कहाँ रहेछ त? हाम्रो लोकतन्त्र कानुनी राज्य कहाँ रहेछ त? उहाँले एकपछि अर्को गर्दै चेतावनी दिनुभएको छ। काठमाडौँ झर्ने साथ नारायण वाग्लेलाई नाम पिटेर चेतावनी दिनुभएको छ। यसको मतलब महेश बस्नेतहरूले नारायण वाग्लेहरूको जिन्दगीमाथि दागा धर्नुभएको छ। त्यो भनेको हामी सबैलाई चेतावनी दिनुभएको सञ्चारकर्मी जुनसुकै अवस्थामा पनि खेलानाथहरू जस्तो हुनसक्छ है, नारायण वाग्ले तिमी लाइनमा छौ भनेर भनिएको हो नि त। त्यसमा म त्यहाँ हुँदा म पनि पर्थेँ, यहाँ हुँदा यहाँ पनि पर्न सक्थेँ। त्यो चुनौतीको भाषा हो राज्यले दिएको छ। त्यसको यो यति डरलाग्दो स्थिति छ, कतै तराईमा भयो एउटा गुट विशेषले गर्यो, त्यो घटना आफैमा हो, तर यो विकराल समस्या हो।
त्यसै गरी शिक्षाको लागि सङ्गीत भावनासहित ग्रास रुट मुभमेन्ट नेपाल जिमिनले शनिबार जुन 18 को साँझ न्युयोर्कको अस्ट्रोडियामा विविध साङ्गीतिक कार्यक्रमको आयोजना गर्यो। देश बाहिर बसेर स्वदेशमा सेवा गर्ने जागरूक युवाहरूले जिमिनको स्थापना गरेका हुन्। जिमिनको स्थापना भएपछि नेपालको ग्रामीण भेगमा विभिन्न पाठशालाहरूको पुननिर्माण गरिसकेका छन्। विभिन्न साङ्गीतिक कार्यक्रम खेलकुद कार्यक्रमहरू मार्फत उहाँहरू रकम जम्मा पारेर नेपालको विभिन्न ठाउँमा स्कुलहरू पुननिर्माण गर्नलाई सहयोग गर्नुहुन्छ। उक्त साङ्गीतिक कार्यक्रममा आयुर्वेदा सङ्घर्ष नर्मल एकाडेमी र कर्नर स्टोनले आफ्नो साङ्गीतिक प्रस्तुति गरेका थिए। अहिलेलाई पनि उक्त कन्सर्टको यो एउटा गीत हामी यहाँ सुनाउँदैछौँ।
हिमाली स्वरहरु नेपाली मन र नेपालीपन सँग नजिक यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरु।
हाम्रो भुटानको बारेमा कुरो गर्दाखेरि धेरै मन रुन्छ।
भुटानमा बस्दाखेरि साह्रो पिर हुन्थ्यो, आर्मीहरू आउँथ्यो, कुट्नु मार्नु गर्थ्यो, जेलमा लगेर गर्थ्यो। दाजुहरूलाई दिदी बहिनीलाई देखिसक्थेन, आएर हात पछाडि बाँधेर गोथ्यो। तेरो बुढा निकाल, अहिले निकाल।
सुख दुःखको एउटा कथा, बाध्यताले पुनर्वास क्रममा परदेश पुग्नुभएका नेपाली भाषी भुटानी परिवारहरूको भावना, द इमोसन अफ द साङ्ग्रिला, भाव साङ्ग्रिला कार्यक्रम एक सामग्री अनेकका साथ यहाँहरूले हिमाल ईश्वर अनलाइन रेडियो मार्फत भुटानी पनि नेपाली मन पनि भेट्न सक्नुहुनेछ। कार्यक्रम सुन्दै गर्नुहोला।
सुख दिन आउँछ होला, राम्रो हुन्छ होला। हाम्रो छोराछोरीले पनि एक दिन देखाउँछन्, हाम्रो पनि एक दिन दिन आउँछ होला।
हिमाली स्वरहरू तपाईँ अनलाइनको ठेगाना www.nepalieradio.org अथवा www.nepalieradio.com मार्फत सुन्दै हुनुहुन्छ। हाम्रो यो अनलाइनको ठेगानामा हामी विविध अनलाइन रेडियो कार्यक्रमहरू बनाउँछौँ र तपाईँलाई सुनाउँछौँ। आजदेखि हामी हिमाली स्वरहरूमा नेपाली भाषी भुटानीहरूको भावनालाई समेट्ने गरेर एउटा नयाँ कार्यक्रम प्रस्तुत गर्दैछौँ। यो कार्यक्रम हामी महिनामा एकपटक तपाईँलाई सुनाउनेछौँ र यो कार्यक्रममा नेपाली भाषी भुटानीहरूको पीडा, कथा, व्यथा, सुख, सपना, बाध्यताका कुराहरू गर्नेछौँ। यो कार्यक्रम तयार पार्नुहुनेछ मिनिसोटा राज्यबाट अर्जुन प्रधानले। भाव साङ्ग्रिला भुटानको प्रजातन्त्रको क्रममा आफ्नो ज्यान गुमाउनुभएका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति समर्पित छ। नेपाली भाषी भुटानीहरूको भुटान फर्कने आन्दोलन अझै पनि जारी छ। उहाँहरू अझै पनि गर्वका साथ भुटान फर्कने सपना देख्नुहुन्छ। आउनुहोस् कार्यक्रमको यो पहिलो अङ्कमा हाम्रा साथी अर्जुन प्रधान आफ्नी आमा देविका प्रधानसँग कुराकानी गर्दै यो भाव साङ्ग्रिला प्रस्तुत गर्दै हुनुहुन्छ।
हिमाली स्वरहरूबाट प्रसारण हुने सुख सपना र बाध्यताले पुनर्वासको क्रममा परदेश पुग्नुभएका नेपाली भाषी भुटानी परिवारको भावनाहरूको भाव साङ्ग्रिला द इमोसन्स अफ द साङ्ग्रिला श्रृङ्खला लिएर अमेरिकाको मिनिसोटाबाट म अर्जुन प्रधान उपस्थित छु। यस श्रृङ्खलामा हामी देश प्रेम र पुनर्वाससँगका तिता मिठा अनुभव भावहरूसँग सम्बन्धित रहेर विभिन्न सामग्रीहरू प्रस्तुत गर्नेछौँ। कार्यक्रम एक सामग्री अनेकका साथ रेडियो अनलाइन हिमाली स्वरहरूबाट भाव साङ्ग्रिला सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा भुटानको कालरात्रीबाट 1990 दशकमा आफ्नो ज्यान जोगाउनको निम्ति र बालबच्चाहरूको सुनिश्चित भविष्यको निम्ति शरणार्थी अवस्थामा रूपान्तरित हुनुभएकी एक भुटानी आमा जो चाहिँ आज यस मिनिसोटामा पुनर्वास प्रक्रियाबाट रहनु भएको छ र उहाँसँगको म छोटो कुराकानी यहाँहरूलाई सुनाउनेछु। यहाँलाई अब जुन अहिले यस अमेरिकामा हुनुहुन्छ मिनिसोटामा, अब यहाँसँग म अलिकति छोटो कुराकानी गर्न मन लागेको छ। भुटान कस्तो थियो?
भुटान अब डाँडा काँडा यस्तो भिर परा त्यस्तै थियो।
अलिकति विस्तृत रूपमा डाँडा काँडाको कुरा त छँदैछन् तर भुटानको सुरक्षा व्यवस्थापन, राजनीतिक कुराहरू, सरकारी पक्षहरूको, शैक्षिक क्षेत्रहरू कस्तो थियो त्यहाँको?
अब गण्डागोल भयो, यस्तै उस्तै, नानीहरूले पढ्न पाएन, अनि तिमीहरू अब जाऊ के अरे नेपालतिर गएर बस तिमीहरूलाई गिरिजा प्रसादले भात दिइहाल्छ नि भन्नेपट्टि गयो अनि त्यस्तै आन्दोलन उठ्यो।
त्यो चाहिँ गिरिजा प्रसादले भात दिन्छ भन्ने कुराहरू चाहिँ कसले गरेको?
भोटेले।
कुनै भोटे मतलब भोटे भनेको चाहिँ
अब त्यस्तै आतङ्ककारीहरू।
तपाईँलाई अब भुटान अहिले तपाईँ त अब भुटान छाडेको जस्तै 20 वर्ष 22 वर्ष भइसकेको छ, अहिले भुटान सम्झँदा तपाईँलाई कस्तो लाग्छ?
भुटान सम्झिँदा अलि नराम्रै लाग्छ, आफ्नो देश हो, अब जन्मेको ठाउँ हो, सम्झिन मन लाग्छ बेला बेला।
भुटानको चाहिँ अब भुटान र यो अमेरिका चाहिँ तपाईँलाई कस्तो कस्तो कसरी कस्तो अन्तर लागिरहेको छ, केही भिन्नता छ?
अब आफ्नो भाषा जानिँदैन, अब भुटानमा भने आफ्नो भाषा भूषा हुन्थ्यो, यहाँ चाहिँ अब आफूले भाषा बुझिँदैन, यो भाषा सिक्न पनि हामीलाई अलिक कठिनै पर्ने रहेछ।
भुटानमा चाहिँ कुन भाषा बोल्नुहुन्थ्यो तपाईँहरू?
भुटानमा नेपाली, अब यस्तो
जोङ्खा र नेपाली सरबरी नै बोलिन्थ्यो।
अलिक जोङ्खा सिक्न पनि हामीहरूलाई मुस्किलै थियो, अलिक कम्ती बोल्यो।
तपाईँहरूले जोङ्खा नबोलेर नेपाली नै बोलेर चाहिँ देश निकालेको भन्ने कुरो छ नि।
अब हामीले मात्रै त्यस्तो जोङ्खा बोलेर भएन, अब अरूले पनि सिक्नु पर्ने हुन्थ्यो, त्यही भएर होला।
अब भुटानमा चाहिँ कस्ता कस्ता कति कति जातिका मान्छेहरू बसेका छन्?
भोटे, भुटानमा भोटे, नेपाली, मोलोप्पा, ख्याङहरू, त्यस्तै अब सबै सरोबरी बसे।
कसरी मेलमिलाप त राम्रो थियो होला?
राम्रो थियो।
कसरी देश छोड्नु भयो तपाईँहरूले?
अब बखु लाउनुपर्छ, तिमीहरूले केस काट्नुपर्छ, गोरुको मासु खानुपर्छ, यस्तो उस्तो भन्नाले गर्दाखेरि चाहिँ अब किरा बखु नलाउने, हामी गोरुको मासु नखाने, त्यस्तो हुनाले गर्दा त्यो पक्षपात भएर त्यस्तो भयो।
होइन अब त्यो कुराहरू खानु हुँदैन, गर्नु हुँदैन भन्ने कुनै माध्यम चाहिँ कुनै पार्टीगत छ, सङ्घ संस्था थियो कि त्यसरी अब यसले के जाति चन्दाहरू उठाउनेहरूले गरेका हुन् कि कुनै अरू नै?
अब त्यो चन्दा उठाउने मान्छे यसरी निस्केर जाइहाल भन्ने मार्नेले हो त्यस्तो गरेको।
तपाईँ अहिले भाव साङ्ग्रीला कार्यक्रम सुनिराख्नु भएको छ, देशभित्रका तिता मिठा भावहरू हामीले अहिले देविका प्रधानजीको मुखबाट सुनिरहेको छौँ। अब छोटो कुराकानी देविकाजी, फेरि कार्यक्रममा यहाँलाई स्वागत छ।
नमस्ते।
तपाईँ अब 90 को दशकमा चाहिँ विभिन्न भाषाको कारणले संस्कृतिका कारणले बक्खुहरू लाउनुपर्छ, गोरुको मासु खानुपर्छ भनेर जुन दमन अत्याचारहरू भएर तपाईँ लगायत चाहिँ दर्जनौँ आमाहरू चाहिँ आफ्नो बालबालिका लिएर शरणार्थी शिविर चाहिँ जुन चाहिँ पूर्व नेपालको झापर मोरङमा अवस्थित छ त्यहाँ आएर तपाईँहरू बस्नुभयो, शरणार्थी हुँदा भोग्नु परेका दुःख सुखको कुराहरू चाहिँ के हुन्छ, कस्तो त्यो शरणार्थी शिविर चाहिँ?
अब शरणार्थी हुँदा भोगेको कुराहरू अब बाँस दिन्थ्यो, सिरु बोक्नु पर्थ्यो, घर चुइन्थ्यो, छाप्राहरू चुइएर बिजोक हुन्थ्यो, अनि खानेकुरा नि भनेको टुङ्गामा पाइदिन्थ्यो, अब त्यस्तो अवस्था भोगेर 20 वर्ष चाहिँ बस्यौँ।
होइन तपाईँहरू अब शरणार्थी शिविर कस्तो थियो अलिकति बताइदिनुहोस् न, जस्तै अब बेलडाङ्गी 1-2 गोल्ला भन्ने सुनिएको छ, त्यो कुराहरूलाई अलिकति कसरी चाहिँ राखेको थियो?
बेलाङ्गी 1 राखेको थियो, त्यहाँदेखि पत्रीमा, गोल्ला, टिमाई, खुजनाबारी, त्यस्तै गरेर बाँडेर राखेको थियो सबै।
कसरी बस्नु भएको थियो, त्यहाँको वातावरण कस्तो थियो?
त्यहाँको वातावरण अब ठिकै थियो, नानीहरू अब अलिक पढ्न पाइरहेको थिएँ र पनि अलिक नानीहरूलाई सुरक्षा राख्न सकिनँ।
अब त्यहाँ पनि के तपाईँहरूले भाषा संस्कृतिहरू चाहिँ शरणार्थी शिविरमा बस्दा जुन चाहिँ तपाईँहरूले त्यहाँ बस्दा नेपाल सरकारको प्रेमहरू जुन चाहिँ पाउनुभयो, आफ्नो भाषा आफूले गर्न खोजेको स्वतन्त्र कुराहरू पाउनुभयो त्यहाँ?
पाइएन, त्यहाँ पनि अब तिमीहरूको राजा छैन, तिमीहरू यहाँ किन बसेको, कहाँ जान्छौ तिमीहरू, तिमीहरूको भोटेले पनि लाँदैन त भन्थ्यो, त्यस्तो उस्तो कुरा।
त्यहाँ स्थानीय दाजुभाइहरूको कुरा चाहिँ कस्तो थियो, तपाईँहरूलाई हेर्ने दृष्टिकोण कस्तो थियो उहाँहरूको?
त्यहाँ अब भुटाङ्गी भन्थ्यो, अलिकति नराम्रै पक्षमा हेर्थ्यो।
तपाईँले अब ती कुराहरू सम्झनुभयो, कोइला बोकेका, सिरु बाँस बोकेका कुराहरू, रासन बोकेका कुराहरू, देविकाजी अब त्यो कुराहरूलाई अलिकति साथीभाइ त्यहाँ त्यो अवस्थामा त्यस्तो दुःख सुखको कुराहरू त गर्नुभयो, अब त्यहाँ रहेका साथीभाइ अनि विभिन्न कुनामा छरिनु भएको साथीभाइहरूलाई सम्झँदा चाहिँ
अलिक नरमाइलो लागेर आउँछ नि, अब आफ्नो साथीभाइ सम्झिँदाखेरि अब भेट्न पाए हुन्थ्यो, देख्न पाए हुन्थ्यो जस्तो हुन्छ।
भेटिन्छ जस्तो लाग्छ तपाईँलाई?
भेट्न त भेटिन्छ तर अलिक समय लाग्छ।
अब तपाईँले साथीभाइहरूलाई सम्झनु भयो, अब जस्तै चाहिँ के भने तपाईँहरूको प्रक्रिया शरणार्थी शिविरमा रहँदा पुनर्वास हुने प्रक्रिया चाहिँ कसरी खुल्यो, कसरी यहाँसम्म आउनुभयो तपाईँ?
अब त्यो पहिला पहिला हामीभन्दा अगाडि अगाडि अलिक बाटा टाटा चाहिँ अब बाटो लागेपछि हामी पनि त्यहाँ जाँदा चाहिँ अलिक राम्रो हुन्छ कि नानीहरूको भविष्य चाहिँ बनिन्छ कि बा त्यता निकाल्दा चाहिँ भनेर हामी यहाँसम्म
होइन अब तपाईँहरूको जस्तै नि पुनर्वास गराउने प्रक्रियाहरू विभिन्न चाहिँ अब सब सेक्टर लेभलदेखि हुन्छ कि क्याम्प सचिवहरूकोदेखि हुन्छ कि युएनएसआर हुन्छ कि के हुन्छ तपाईँहरूको अलिकति बताइदिनुहोस् न
ए युएनएसआरमा हाल्नुपर्छ फर्म आइएममा लगेर हाल्नुपर्छ अनि त्यहाँबाट अब युएनएसआरमा अनि त्यहाँबाट गएर आइएममा अनि आइएमबाट सुरु हुन्छ
अब त्यो प्रक्रियाबाट तपाईँ कति वर्ष लाग्यो त्यो प्रक्रियादेखि गर्न र यहाँ आउनलाई चाहिँ
2 वर्ष लाग्यो हामीलाई
अब 2 वर्ष पछाडि 2 वर्ष त्यहाँ बिताएर 18 वर्षको जीवन बिताएर 18-19 वर्षको जीवन बिताएर तपाईँ चाहिँ यहाँ अमेरिकामा आइपुग्नु भएको छ अब यहाँबाट सङ्घ संस्था र नेपाल सरकारलाई के भन्न चाहनुहुन्छ
अब सङ्घ संस्थालाई अब धन्यवाद अब हामीलाई यहाँसम्म ल्याइदिएकोमा अब कति कति भिसा काटेर आउनुपर्छ त्यो भिसा काटेर पनि आउन सकेको छैन भने अब हामी जे भानी यहाँसम्म आयौँ अब भाषा सिक्नुपर्छ जान्नुपर्छ हामीले
अहिले तपाईँ
भन्नु हुँदैन
स्कुल जाँदै हुनुहुन्छ
म स्कुल जाँदैछु
तपाईँ स्कुलमा के पढ्दै हुनुहुन्छ अलिकति अङ्ग्रेजीमा भनिदिनुहोस् न
स्कुलमा
तपाईँको नाम के हो भनेर सोद्धा के भन्नुहुन्छ
माई नेम इज देविका प्रधान
तपाईँको नाम के हो भन्दा चाहिँ
वाट इज अ नेम माई नेम इज देविका प्रधान आई एम 45 years old
अनि अरू के भन्नुहुन्छ अब जस्तै तपाईँले चाहिँ यो म चाहिँ फलानु एरियामा बसेको छु भन्दा चाहिँ
आई लिभ मिनिसोटा रोजबिल माई 1720 मेरिन स्ट्रिट
ठिकै छ अब तपाईँले दुःख सुखका चाहिँ साउँ अक्षरहरू चिन्दै हुनुहुँदो रहेछ हामी पनि प्रगतिको कामना गर्दछौँ आदरणीय श्रोता यतिखेर तपाईँ चाहिँ अहिले भाव साङ्ग्रिला द इमोसन्स फिलिङ अफ द साङ्ग्रिला सुख दुःख र सपनाका कुराहरू अनि बाध्यताले पुनर्वासका क्रममा परदेश हुनुभएका नेपाली भाषी भुटानी दाजुभाइको परिवारहरूको एउटा भाव सुनिराख्नु भएको छ अहिले मसँग कार्यक्रममा भुटानी जो भुटान कालरात्रिमा चाहिँ आफ्नो भविष्य खोज्दै त्यहाँबाट 90 दशकमा देशबाट र शरणार्थी शिविर जहाँ चाहिँ नेपाल सरकारले र विभिन्न सङ्घ संस्थाले आश्रय दिएर राखिएको थियो त्यहाँबाट पनि फेरि केही वर्षबाट 18 वर्षको कष्टकर जीवन बिताएपछि उहाँ चाहिँ अहिले 2010मा अमेरिकाको मिनिसोटामा पुनर्वास हुनुभएको छ उहाँसँगको कुराकानीमा यहाँले सुनिहाल्नुभयो शरणार्थीका जीवन कष्ट भोगाइहरू र अब म उहाँसँग चाहिँ पुनर्वास हुँदाका केही अनुभव सुनाउनुहोस् न पुनर्वास हुनुभयो जस्तै तपाईँले चाहिँ अब सुई लगाउनु भयो विभिन्न कुराहरू गर्नुभयो दमकसम्म आउनुभयो कस्तो थियो यातायातको व्यवस्था तपाईँहरू आफै साइकलमा आउनु पर्थ्यो कि केही व्यवस्था गरिदियो त्यो युएनएसआरले आइएमले
आइएमको गाडी जान्थ्यो अनि अब हामीलाई चिठा आउँथ्यो यस दिन आउनु भनेर हो त्यो चिठा आए अनुसार हामी गाडीमा चढ्यो
कस्तो लाग्थ्यो तपाईँहरूलाई त्यो चिठाहरू आउँदा नामहरू बोलाउँदा डर त्रास कस्तो थियो
अब कहाँ जानु हो के गर्नु हो अब यो नेपाल भनेको चाहिँ अब सबै नेपाली थियो भाषाहरू बुझिन्थ्यो हामी कहाँ जानु होला के गर्नु होला के भयो भने यस्तो चाहिँ हुन्थ्यो तरास हुन्थ्यो
अनि शरणार्थी शिविरभित्र पनि चाहिँ गण्डगोलहरू मच्यो अरे भुटान जाने अभियानहरू कतिवटा अनि त्यहाँदेखिभित्र तपाईँहरूलाई चाहिँ को पुनर्वास हुन खोज्छ त्यसलाई चाहिँ अब विभिन्न आक्रमणहरू हुने त्यस्ता कुराहरू तपाईँले कतिको सुन्नुभयो
अब त्यस्तो त लुकीचोरी पहिला पहिला आउनेले चाहिँ अब थाहा नै नपाई राति राति भागेर पनि हिँडे कतिजना हामी
त्यो भाग्नुको कारण चाहिँ किन
अब जानु हुँदैन अमेरिका भुटानै जानुपर्छ को जान्छ अमेरिका त्यसलाई चाहिँ अब नराम्रो हुन्छ भन्दै यता आउन नदिने पक्षमा थियो कति
देविकाजी अब यो भनिदिनुहोस् न हामीलाई कि अब तपाईँ चाहिँ शरणार्थी शिविरदेखि काठमाडौँसम्म काठमाडौँदेखि फेरि यो चाहिँ मेनिसोटासम्म चाहिँ कसरी यात्रा गर्नुभयो कस्तो अनुभवहरू भयो अलिकति अनुभवको कुरा सुन्नुहोस् न
काठमाडौँसम्म हामी प्लेनमा आयौँ अनि प्लेनमा चढ्दा पनि अब डर छ डर भयो अलिक के गर्नु कसो गर्नु अब पिसाब आए जस्तो घरिघरि टट्टी पनि आए जस्तो उल्टी पनि आउला जस्तो भएर कहाँ के गर्नु दैलो कता छ बा दैलो उग्रिँदैन कि प्लेनको र त्यहीँ अड्किने हो कि कसलाई के भन्नु भने जस्तो भयो त्यस्तो त्यस्तो डर तरास हुँदै पनि हामी काठमाडौँसम्म आइपुग्यौँ
अनि काठमाडौँमासम्म आउनुभयो त्यस्तो चाहिँ तिठा मिठा अनुभवहरू रहेछन् काठमाडौँमा आएपछि तपाईँलाई कहाँ राख्यो
काठमाडौँमा आएपछि हामीलाई त्यहाँ अब सबै शरणार्थीहरू एकै ठाउँ राख्ने रहेछ एउटा होल जस्तो हो त्यहाँ बस्यौँ अनि त्यहीँ खाने पिनेको अनि त्यहीँ बन्दोबस्त भयो त्यहीँ खायौँ ओऱ्यौँ हामी 4 दिनसम्म काठमाडौँ बस्यौँ अनि 4 दिन भएपछि चाहिँ हामी आयौँ काठमाडौँबाट काठमाडौँबाट आएर न्यु दिल्ली बस्यौँ सुत्न पाएनौँ रातभरि एउटा चौरमा जागजागती भएर बस्यौँ अनि बिहान 3 बजी हुँदाखेरि त्यहाँबाट प्लेनमा उठेर आयौँ अनि त्यहाँबाट आएर न्युयोर्क आइपुग्यौँ अनि आउँदै आउँदै प्लेन फेर्दै फेर्दै अब होस् चाहिँ त हराएको थियो, उल्टी आएर के भएर खान मन नलाएर त्यस्तै भएको थियो।
तपाईँ त्यसरी चाहिँ अवतरण गरेर अमेरिकाको मिनेसोटामा आउनुभयो, तपाईँले पहिलोचोटि एयरपोर्टमा आउँदाखेरि तपाईँलाई कसले चाहिँ वेलकम गर्यो, कुनै सङ्घ संस्था आफ्नो आफन्तले?
अब आफ्नो आफन्त एउटा मेरो छोरो आएको थियो, माइलो छोरो, पहिला उसैले गर्यो, उसको साथीहरूले अनि हाम्रो संस्थाबाट।
तपाईँ कुन संस्थाबाट आउनुभयो?
वर्ल्ड ड्रिपबाट आयौँ हामी।
अबको लक्ष्य के रहेको छ, अब चाहिँ तपाईँ के गर्नुहुन्छ? हिजो त्यस्तो दुःख गर्नुभयो, त्यस्तो चाहिँ त्यो अन्धारोमा चाहिँ एउटा ज्योतिको खोजीमा तपाईँ चाहिँ त्यहाँबाट निक्लिनु भयो, आफ्नो ज्यानलाई जोखिममा राखेर बालबालिका भविष्यको लागि चाहिँ शरणार्थी हुनुभयो, शरणार्थी हुँदा पनि कष्टकर जीवन बिताउनु भयो, रुनु भयो, हाँस्नु भयो, कराउनु भयो, गुहार माग्नु भयो, त्यस्तो ठाउँबाट पनि फेरि पुनर्
मेरो लक्ष्य त अब छोराछोरीले राम्रो पढुन्, अब छोराछोरीले अलिक राम्रो पढेर अलिक प्रगति के ल्यायो भने छोराछोरीबाट छ मलाई चाहिँ सबै थोकमा भरोसा। अब आफू पनि पढ्दैछु, म पनि पढ्न जान्नु पर्यो, सिक्नु पर्यो, म पनि सिक्छु हौ साले साथीहरूले यस्तो यस्तो गरिसक्यो भन्ने चाहिँ मेरो मनमा छ, जान्दिनँ होला भन्ने छैन मलाई।
अन्तमा अब देविकाजी, अब कार्यक्रम अहिले भाव साङ्ग्रिलामा तपाईँले आफ्नो भावहरू, भुटानका कुराहरू, तपाईँले चाहिँ शरणार्थी शिविरमा हुँदा भोगेका कुराहरू, अनुभवका कुराहरू सुनाउनु भयो र आफ्नो लक्ष्यहरू पनि भन्नुभयो, अब भन्न छुटेका कुराहरू केही तपाईँले यो रेडियो मार्फत चाहिँ आदरणीय श्रोताहरूलाई, विभिन्न कुनामा छरिनुभएका नेपाली भाषी भुटानी दाजुभाइहरूलाई, तपाईँ एकजना चाहिँ आमा हुनुहुन्छ जो चाहिँ 45 वर्षको उमेरमा हुनुहुन्छ र यहाँ आएर पनि जो सँगका साथमा केही कुरा सिक्ने भनिरहनु भएको छ, अबका रेडियो सुन्ने साथीहरूलाई र आफ्ना दिदीबहिनी दाजुभाइहरूलाई के भन्न चाहनुहुन्छ?
मेरो तर्फबाट सबैलाई धन्यवाद छ, मेरो वचन अब एक दुई वचन सुनिदिनु होला तपाईँहरूले पनि, अब धन्यवाद मैले मेरो यति सुनिदिएकोमा सबैजनालाई।
तपाईँ द इमोसन अफ साङ्ग्रिला, सुख दुःख, सपना अनि आफ्नो लक्ष्य र बाध्यताले पुनर्वासको क्रममा परदेश पुग्नुभएका नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूको भावना भाव साङ्ग्रिला श्रृङ्खलामा सुनाउनु भयो, उहाँको भलाकुसारी आजलाई म यहीँ अन्त्य गर्दछु। सामग्री अनेकका साथ उपस्थित हुन तपाईँको सहयोग अपहार्य रहेको छ। सल्लाह सुझावको लागि arjunjordano@gmail.com इमेल पठाउनु भन्दै म अर्जुन प्रधानका साथ देविका प्रधान बिदा माग्दछु। हस्त, धन्यवाद, नमस्कार।
पुरानो दौतरी आशा सदै आसानी हो फर्की जाने कैले हो फर्की जाने कैले हो आशा सदै आसानी हो फर्की जाने कैले हो जाने कहीने हो
नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू। नेपाली मन र नेपालीपनसँग नजिक। न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू।
यो हो हाट बजार, सामुदायिक विज्ञापन र
र सामाजिक जानकारीहरूको सूचना पार्टी. स्थानीय सूचनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आउनुहोस् आफ्नो व्यापार व्यवसाय र सूचनाहरूको साथमा हाट बजार. आवाज विश्वव्यापी पहुँच यो हो हाट बजार.
ट्याक्सेसन पर्सनल होस् अथवा बिजनेस होस् अवश्य पनि समस्या समाधानको लागि हाजिर हुनेछ लामा अकाउन्टिङ. विस्तृत जानकारीको लागि सम्झनुहोस् लामा अकाउन्टिङ फोन नम्बर 7185052095. अरू जानकारीको लागि www.lamaaccounting.com लगइन गर्न सक्नुहुनेछ.
लामा एकाउन्टिङबाट उपलब्ध अन्य सेवाहरू अडिटिङ, बिजनेस सेटअप, एकाउन्टिङ सेटअप, लाइसेन्स एन्ड पर्मिट, बुक किपिङ, पेरोल ट्याक्स एन्ड सेल ट्याक्स इत्यादिको लागि सम्पर्क गर्न सक्नुहुनेछ लामा एकाउन्टिङ. फोन नम्बर हो 718-505-2095.
वाशिङ्टन डिसीबाट प्रकाशित हुने पाक्षिक पत्रिका विश्व परिक्रमाको ग्राहक हुनुहुन् नेपाली पत्रिका विश्व परिक्रमा पढौँ. थप जानकारीको लागि फोन नम्बर 7035870795.
नमस्कार, म अर्जुन प्रसाद मैनाली. म एक नियमित रक्तदाता हुँ. म तपाईँलाई वर्षको एकपटक मात्रै भए पनि रगतदान गर्नुहुन अनुरोध गर्दछु. तपाईँले एकपटक दान गर्नुभएको रगतले तिनजनासम्मको जीवन जोगाउन सकिन्छ. रगतदानका बारेमा थप जानकारीका लागि नजिकैको रेडक्रसमा सम्पर्क गर्नुहोला. धन्यवाद.
नेपालदेखि अमेरिकासम्म सबै नेपालीलाई खबर पुर्याउने पत्रिका एभरेस्ट टाइम्स. फेरि सबै नेपालीले खबर हेर्ने ठाउँ लगन everesttimesnews.com. सबै नेपालीको एभरेस्ट टाइम्स.
उज्यालो खच्न नभ्याउँदै बाटैमा खसी काटिन्छन्, सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्तामै पारिन्छन् भुइँ र बाटो. छरपष्ट फिजाएका मासु र अन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एक बिहानै.
सकेको खानी छ, हिरा मोती खन्न पाए हुन्थ्यो, कोइला खानी छ भन्न पाए.
मेरो गाउँ
तिमीसँग अलिकति सिर भए मसँग थुप्रै जाँदा थियो.
बिहान नारीका चुरा बज्न थाल्छन् थुरमाथि बसेर धोबीचरो.
सृजनाका स्वरहरूमा आज हामी कवि एवं पत्रकार नारायण श्रेष्ठको नयाँ पुस्तक साक्षीबाट केही कविताहरू यहाँ सुनाउँदैछौँ. कविता वाचन गर्दै हुनुहुन्छ कवि स्वयं नारायण श्रेष्ठ. सुरुमा यो कविता कपाल फुल्नु अघि.
कपाल फुल्नु अघि परेलीको साँधमा ढल्नु अघि आजको दिन एउटा सपना पुखिएर जान्छ आँखाबाट. परेलीको साँधमा ढल्नु अघि आजको दिन एउटा सपना पुखिएर जान्छ आँखाबाट. जसरी पोतिएको हुन्छ कावा खाँदै उडिरहेको चराको प्वाखमा साँझको लाली, जिन्दगीको यो एक साँझ कपालमा तिल चामल पोतिनु अघि त्यसरी नै पोतिन्छ आँखा, त्यसरी नै पोतिन्छ आँखाको डिलमा एउटा सपना र बिहानको उज्यालो. यो गतिहीन सडकमा उमेरको एक इन्च पनि नगुड्ने जाममा दौड जित्नु छ, आकार बदल्नु छ, खासमा घरबार गर्नु छ. भरे साँझ पर्न नभ्याउँदै प्रष्ट रेखा कोरिसक्नु छ, के म गरिसकौँला यी सबै कामहरू. कपालमा तिल चामल छरिनु अघि मलाई मेरो पहिचान बनाइसक्नु छ.
Thank you.
एक्जिट 2010। यो अमेरिका बसाएपछि लेखिएको कविता हो, एक्जिट 2010। निष्कलङ्क मन लिएर यो चौबाटोमा उभिएँ भने बाटोहरूले नै मलाई छोप्नेछन्, माया मानेर छिमेकीको आँगन टेके भने आफन्तहरूले नै छिर्के हानिदिनेछन्, र तिर्खा लागेर सियाल ताप्न या धपेडीमा सुस्ताउन गति कम गरे भने आफ्नै साथीभाइ जाई लाग्नेछन्। मूल बाटोमा मलाई छेकबार लगाएका छन्, कुलमा पानी नचल्ने बनाएका छन् र टोलमा एक्लो पारेका छन्। नयाँ छिमलको लहर खोज्दै पँधेरो मुनिको गल्ली छलेर यो एक्जिट लिन खोज्दा मेरा आँखाहरू तिरमिराएका छन्, खुट्टाहरू लकपकाएका छन्। साह्रै कठिन छ आजको दिन, बसौँ बासमा सर्प छिरेको छ, बाटो लागौँ अन्धकारमा भुमरी परेको छ। यी चाक्ला परेका सडकहरूमा उभिएका मेपलका पातहरूले मेरो भाकालाई सुसेल्दैनन्। 80 माइलको गतिमा कुदेका आधुनिक लेक्ससहरूले धीमा घस्रने मेरो पाइलालाई बाँध्न सक्दैनन्। सबै छन् यहाँ र पनि कोही छैनन्, कोही पनि छैन यहाँ, मात्रै कुदिरहेका छन्। हावामा हुरी बहेर आउँछ, जाडोमा हिउँ बर्सिएर झर्छ, विपरीत बाटोको लेनमा यसरी बाहिरिएको छ एउटा यात्री।
नारायण श्रेष्ठका अन्य कविताहरू हामी आउने कार्यक्रममा पनि सुनाउने नै छौँ। नारायण श्रेष्ठको दुईवटा कवितापछि हामीलाई कोमल मल्लले आफ्नो नयाँ मुक्तक पठाउनु भएको छ, एकैछिन सुनौँ कोमल मल्लको यो मुक्तक।
लौ पापड होइन झापड दिनुहोस्, लौ पापड होइन झापड दिनुहोस्, सँगसँगै जुत्ता र चप्पल दिनुहोस्, बस्नको लागि सत्तल दिनुहोस् अनि पिउनको लागि यी सबै नेताहरूलाई टुकुच्चाको पानीको बोतल दिनुहोस्, टुकुच्चाको पानीको बोतल दिनुहोस्। कटबाँसको घारी होइन, कटबाँसको घारी होइन, बाँसको घारी चाहिएको छ सबै यी नेताहरूलाई, अब त फाटेको पेटीकोट र साडी चाहिएको छ, अब त यी सबै नेताहरूलाई फाटेको पेटीकोट र साडी चाहिएको छ। के को सभा अब, के को सभा अब, यी सबैलाई मृत्यु दण्डको दफा चाहिएको छ, अब त यी सबैलाई मृत्यु दण्डको दफा चाहिएको छ। सीता उम्रिएनन् किन माटोमा, सीता उम्रिएनन् किन माटोमा, बुद्ध किन हाँस्दै हाँसेनन् यो बाटोमा, अब त त्यो कुर्ची होइन कुर्ची र माटो बचाउन, अब त त्यो कुर्ची होइन कुर्ची र माटो बचाउन, केवल एकताको यी नेताहरूलाई बुर्की चाहिएको छ, केवल एकताको यी नेताहरूलाई बुर्की चाहिएको छ। धन्यवाद।
सृजनाका स्वरहरूमा आज हामीले नारायण श्रेष्ठका दुई कविता र कोमल मल्लको एउटा मुक्तक सुन्यौँ। तपाईँ पनि सृजनाका स्वरहरू मार्फत आफ्नो कविता गजलहरू सुनाउन चाहनुहुन्छ भने हामीलाई आफ्नो लेख रचनाहरू पठाउनुहोस् nepalireadio@gmail.com मार्फत। हाम्रा कार्यक्रमहरू तपाईँलाई कस्तो लागिरहेको छ, आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोस्। आफ्नो प्रतिक्रियाहरू तपाईँले हाम्रो वेबसाइटमा पनि लेख्न सक्नुहुन्छ। तपाईँ हामीलाई सामाजिक सञ्जाल फेसबुकमा पनि भेट्न सक्नुहुन्छ। नेपाली समुदाय वरिपरि भइरहेका विभिन्न गतिविधिहरूको तस्विर र भिडियोहरू युट्युब च्यानल मार्फत देखाउने पनि गर्छौँ। तपाईँ हाम्रो युट्युब च्यानलको लिङ्क तपाईँले हाम्रो वेबसाइटमा पनि देख्न सक्नुहुन्छ। नेपाली समुदाय वरिपरि भइरहने विभिन्न कार्यक्रमहरूको बारेमा हामीलाई जानकारी दिनुहोस्। हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक छ। हिमाली स्वरहरूको अन्त्यमा जाँदा जाँदै एउटा यो जानकारी, अमेरिकामा पनि अब मिस नेपाल युएसए हुँदैछ। अगस्त 20 दिन न्युयोर्कमा मिस नेपाल युएसएको बारेमा थप जानकारी तपाईँले www.missnepalamerica.com पनि प्राप्त गर्न सक्नुहुन्छ। इट्स टाइम टु एक्सप्लोर युर सेल्फ, कम लर्न एन्ड लिड द वर्ल्ड भन्ने भावनासहित मिस नेपाल युएसए आयोजन हुन लागेको हो। मिस नेपाल युएसएको अडिसन जुलाई 2-31 हुनेछ भने ट्रेनिङ र वर्कसपहरू चल्नेछ अगस्त 12-19 न्युयोर्कमा। यिनै विविध जानकारीहरूसहित आजको यो श्रृङ्खला यहीसम्म। जाँदा जाँदै धर्मराज थापाले गाउनुभएको यो असारको सम्झना दिलाउने अर्को गीत प्रस्तुत गर्दै आजको श्रृङ्खलाबाट म सहदेव छुट्टिन्छु। शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन, हाम्रो शुभकामना।
हरियो डाँडामाथि हलो जोत्ने साथी, हरियो डाँडामाथि हलो जोत्ने साथी, हो माले हो तारे हो माले हो तारे हो। हो र चाम्रो माटो माथि बाल्दै मनको बाती, डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई, हो हो झुले हो 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 झुले हो 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 झुले हो हो हरियो डाँडामाथि हलो जोत्ने साथी, हरियो डाँडामाथि हलो जोत्ने साथी, हो हो माले हो हो तारे हो माले हो तारे हो। पत 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 अनौहलो समय बाँझो खान्छ कमाई, हिउँद वर्षा भरि जोत्छ यसै गरी, हो हो तिखे हो हो तारे हो तिखे हो हो तारे हो। हरियो डाँडामाथि हलो जोत्ने साथी, हरियो डाँडामाथि हलो जोत्ने साथी, हो माले हो तारे हो माले हो तारे हो। तक 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 तरे हो यतिका दिन गयो बसेर के भयो, काम गर्ने दिन सबै भाइ हिँड, हो र हो माले हो तारे हो माले हो तारे हो। हरियो डाँडामाथि हलो जोत्ने साथी, हरियो डाँडामाथि हलो जोत्ने साथी, हो माले हो